Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. सुर्खेतको सहारेका एक महिला बङ्गुर पालन व्यवसायबाट राम्रो आमदानी गर्न सफल, सडक दुर्घटनामा परी बर्दियामा एक युवकको ज्यान गयो।
नेपाली कङ्ग्रेसले प्रदेश नम्बर 7 चुनावी सभा थाल्यो। चुनावको मिति परिवर्तन नहुने सभापति देउबाको भनाए।
वैशाख 2 भित्र एनसेलबाट 33 अर्ब पुँजीगत लाभकर असुल गर्न सरकारलाई लेखा समितिको निर्देशन। सबै कर उठाएरै सर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
इजिप्टमा भएको बम विस्फोटमा परी 25 ज्यान गयो।
र धनगढी प्रिमियर लिग डिपिएलमा नेपाल 11 विजय सुरुवात। आइपिएलमा आज रोयल च्यालेन्ज र बेङ्गलोर र किङ्स 11 पन्जाब भिड्ने।
हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका 9 गौतम चोकमा गाडीले साइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ भने 15 घाइते भएका छन्। घाइतेमध्ये 2 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। B1J5201 नम्बरको गाडीले ठक्कर दिँदा 17 विजय बिसीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले बताउनुभयो। पश्चिमबाट पूर्वतर्फ हिँडेको गाडीले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। ठक्कर लगत्तै अनियन्त्रित भई गाडी पल्टिँदा 15 घाइते भएका हुन्। घाइतेमध्ये 5 थप उपचारका लागि कोहलपुर लगिएको छ।
यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुर बाबा नगरपालिका 1 भुरी गाउँमा गैराती बस दुर्घटना हुँदा 34 घाइते भएका छन्। दार्चुलाबाट काठमाडौँका लागि छुटेको N6K1227 नम्बरको रात्रि बसले मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भुरी गाउँले जनाएको छ। बस राजमार्गमै पल्टिएको छ भने 7 अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते सबैलाई भुरी गाउँको केपिक पोलिक्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको इलाका प्रहरी कार्यालय भुरी गाउँले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा विभिन्न स्रष्टाहरूले भारतीय हस्तक्षेप विरुद्ध एकजुट हुनुपर्ने बताएका छन्। उनीहरूले आफ्नो रचना मार्फत भारतले नेपाल र नेपालीलाई स्वतन्त्रताले बाँच्न नदिएको उल्लेख गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय अभियान अन्तर्गत स्वाधीनता एवं समसामयिक विषयमा भएको कविता वाचन अभियानमा सहभागी भएका अधिकांशले भारतको नेपाललाई गर्ने व्यवहारको विरोध गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी शिक्षा साहित्य तथा संस्कृति विभागले गरेको कविता वाचन अभियानमा समसामयिक विषय उठाएका छन्। रचना वाचन गरेका कविहरूले भारतीय नाकाबन्दीका विरुद्ध पनि कविता मार्फत आवाज उठाएका छन्। कविता वाचन अभियानमा सुर्खेतमा चन्द्रा थानी, बलभद्र भारती, सरस्वती गौतम, खडानन्द भट्टराई, सिद्ध खड्का, मायाराम न्युफाने, लक्ष्मण देवगिरी, युद्ध विक्रम शाही, भोगेन्द्र कुँवर लगायतले कविता वाचन गर्नुभएको छ।
देशमा रोजगारी नपाएको भन्दै दिनौँ हजारौँ युवा कामका लागि विदेश पलायन भइरहेका बेला सुर्खेतको गुरुबाकोट नगरपालिका 1 एक महिला बङ्गुर पालन गरी राम्रो आमदानी गर्न सफल हुनु भएको छ। साबिकको 9.5 अमृता बुढाले आफ्नै पहलमा खोर निर्माण गरेर आधुनिक बङ्गुर फर्म सञ्चालन गरी राम्रो आमदानी गर्न सफल हुनुभएको हो। यसै विषयमा उहाँलाई मैले यो व्यवसाय सञ्चालन गर्ने सोच कसरी आयो भनी सोधेको छु।
सुरुबाट हामीले पहिला सुरुमा 4 हाल्यौँ मैले, त्यही पनि घर मालिकले नहाल 4 पुर्याउन सकिन्न भन्नुहुन्थ्यो, त्यही पनि मैले जबरजस्ती हालेका काम अहिले पछि फेरि 4 देखिबाट माथि फेरि सानसानो खोर बनाएँ मैले आफै लगानी गरेर के रक्सी पानी यताउता गरेर गरेर बनाएँ। फेरि जबरजस्ती मैले चारवटा हालेँ, त्यस पछाडि फेरि छवटा हालेँ। त्यस्तै गर्दा गर्दा माथि सानसानो खोर बनाएँ। आज फेरि माथिबाट हुने रहेछ भनेर यहाँ तल अलिअलि लगानी गरेका छ।
अहिले कति जति पुर्याउनु भएको छ नि बङ्गुर?
अहिले अहिले यो पाल्न खोरमा 14 छन्, कति 18 हालेमा 3 सवार्ने मान्छेले बिगार्दे मऱ्यो, 14 छन्। यहाँ यता वाल्नपट्टि 5 छन्, 5 एउटा सानो छ, एउटा बिरे छ, 3 भुनी ऊ छन्, पाका दिनेवाला छन्।
अब महिला हुनुहुन्छ, यो बङ्गुर पालन गर्नुपर्छ भनेर सोच चाहिँ कहाँबाट आयो नि तपाईँलाई?
पहिला अरूले पाले एउटा दुईवटा पालेको रहरै रहरले मैले हालेको पहिला, अब त्यही हाल्दा हाल्दा अलिअलि अलिअलि हुन लाग्यो, अब त्यहीबाट मैले गरिरहेको छु।
अब यो व्यवस्थित पनि गर्नुभएको रहेछ, थुप्रो खर्च पनि गर्नुभएको छ यसको लागि, खोर व्यवस्थापन गर्न होइन, कति जति लगानी गरेर यो घरहरू निर्माण गर्नुभएको छ?
यो घर उता धेरै धेरै भएको छ हाम्रो एउटा खो, आजसम्म कसैले पनि हेरेको थिएन। अहिले कृषि बुङ्गुर फर्मबाट 4 रुपियाँ दिने भने 2 रुपियाँ दिइसकेको छ। अब खोर बनाउन बनाउन पनि अझै अधुरो छ, अझै पनि मैले त खोर बनाउँला भन्ने इच्छा छ, ऋणले केही उयो गर्न सकेको छैन।
यो बङ्गुर पालनबाट वार्षिक रूपमा कति जति आम्दानी गर्नु भएको छ नि?
अब यति दुईवटा खोरबाट पाठा ठुला फाल्दाखेरि 6-7 रुपियाँ जति फाल्छु वर्षको।
अनि यो आफै भ्याउनु भएको छ यो सबै गर्नलाई?
न अझल त भ्याउँदैन, पहिला आफैले गर्यो, अब पोहोरदेखि 2 भयो अहिले मान्छे लगाउन लाग्यो। वर्ष 1 5,000 दिएको छु महिलालाई, 12,000 रुपियाँ दिएको छु एउटालाई।
दुईजना मान्छेलाई बङ्गुरको लागि रोजगारी पनि दिनुभएको छ?
हजुर।
अब अहिले अरू दिदी बहिनीहरूले पनि गर्नुभएको छ कि तपाईँहरूले मात्रै गर्नुभएको छ यहाँ?
अरूले एउटा दुईवटा लैजान्छन् हाम्रो खोरबाट पाठा पाल्छन्, अब चाहिँ धेरै मैले सक्दैन पाल्न भन्छन्, काटिदिन्छन् अरूले, मैले त पालिरहेको छु।
तपाईँले पालन गरिरहनु भएको छ, तपाईँले कसैबाट सहयोग पाउनु भएको छ कि छैन?
सहयोग कहीँबाट पाइरहेको छैन, त्यही कृषि बुङ्गुर फर्मबाट मलाई अहिले 4 रुपियाँ गरेर टोक्यो, 2 रुपियाँ दियो, 2 रुपियाँमा पनि अझै पैसा पुगेको छैन, 14 खोर बनाएको छु, पैसा पाइरहेको छु बनाउनु पर्ला भने। अझै म त यता माथि पनि 1,300 बुङ्गुर फर्म 1-200 अटाने गरिकन बुङ्गुर हाल्नु पर्ला भन्ने इच्छा छ, ऋणैले पुगेको छैन, पैसा पुगेको छैन मलाई।
अब यो बङ्गुर यति धेरै पाल्नु भएको छ, यसको लागि अब यो खानाको पनि व्यवस्था गर्नुपर्ने होला, यो कसरी गर्नुभएको छ चारोको व्यवस्था के गर्नुहुन्छ?
चारो घरै मिल्छ, पहिला त बेसानै हाल्दै गरेँ, पोहोरदेखि मैले ऋण कर्ज काटेर ढिटो राखेर जग्गा ढिटो राखेर मिल बनाएको छु। मिलबाट फेरि मैले यता डाङबाट सारेबाट कटाइ गरेर धान बेसाउँदै चामल बिक्री गरेँ, भुस र ठुलो भुस मकै बेसाएर ठुलो भुसलाई पनि पिस्छु, बरान पनि हाल्ने गर्छु।
बङ्गुर पालन गर्नुभएको छ होइन, अब महिला पनि हुनुहुन्छ, तपाईँलाई यो गर्नुपर्छ भनेर सोच आफ्नै भित्रबाट आयो कि कसैबाट सहयोग पनि पाउनु भएको छ कि सँगसँगै श्रीमानको सहयोग पनि छ कि के छ?
पहिला त श्रीमानको सहयोग त भएन, मैले आफै गरेँ, पछि हुँदा लाग्यो भने श्रीमानले पनि सहयोग गर्नुभयो धेरै, मैले पनि दुईजनाको सहयोगले गरेर यतिमा पुगेँ हामी।
अहिले तपाईँको यो बङ्गुर कहाँ कुन कुन ठाउँसम्म पुग्छ अहिले?
अहिले यहाँ हाम्रो सुर्खे जान्छ, यता डाङ जान्छ, ठुला बुङ्गुर पाठा पनि जान्छ।
यो के चारोहरू खुवाउनुहुन्छ नि बङ्गुरलाई?
चारो त्यही सिर्दा माछा अलिअलि, कुखुराको दाना, के भिटामिनको नाम यी छ मैले ऊ पनि ध्यानमा राखेको छैन, भित्र हेर्नुपर्छ अहिले नाम भिटामिन। 1 70 किलोसम्म भएको छ।
थुप्रै दिदी बहिनीहरू दाजुभाइहरू अब पैसाकै लागि के कमाउनको लागि बाहिर देश पनि जानुहुन्छ, उहाँहरूको लागि के भन्नुहुन्छ?
ठिकै छ, गर्न सक्ने भए गर, अनि घरैमा आन्छ पैसा भन्छ, तर पर्याउँदैन अरूले, अब सक्दैन, म बुङ्गुर पाल्न हान्न सक्दैन भन्छन्, एउटा दुईवटा पाल्छन् घरै खटान्छ खान्छन्, व्यवसाय घर बन इन्डिया विदेश जानुभन्दा घरै गर्नुपर्छ, अनि गरम भन्दाखेरि गर्दैन, गर्नुहुन्न होला दिदी बहिनीहरूले। अलिअलि एउटा दुईवटा गाई पाले खान् बसा खान् तरकारी लगान्छन्, अलिअलि यही पानीले हामीले दिए पानी हो क्या जान, आज एउटा अहिले सानो नाटिन्छ त्यही सेटा आठजना।
उहाँ हुनुहुन्थ्यो सुर्खेतको गुर्बाकोट नगरपालिकाका बङ्गुर पालन कृषक अमृता बुढा, आफूले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी गराउँदै। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बर्दियाको ठाकुरबाबा नगरपालिकाका अधिकांश गाउँहरूमा खानेपानीको धारा सुक्न थालेका छन्। झन्डै 3 महिना अघिदेखि बबई नदी किनारामा नहर पुल निर्माणका लागि खोलो कुलो सुकाएपछि ठाकुरबाबा नगरपालिकाका अधिकांश गाउँमा धाराको पानी नआएपछि स्थानीय बासिन्दा चिन्तित भएका हुन्। ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारा र सूर्यपत्वा लगायतका गाउँमा खानेपानी धारा सुक्न थालेको स्थानीय बासिन्दा हेमन्त आचार्यले जानकारी दिनुभयो। यसै गरी ठाकुरबाबा नगरपालिकाको बगना, बरगदा, नेवलापुर लगायतका अधिकांश ठाउँमा कुलोमा पानी नहुँदा बेमौसमी तरकारी खेती गर्ने कृषक समेत मर्कामा परेका छन्। खोलो र कुलोमा पानी नहुँदा बेमौसमी तरकारी खेती गर्न र पशु चौपाईलाई पानी खुवाउन समस्या भएको स्थानीय बासिन्दाले बताएका छन्।
स्थानीय तहको चुनावका लागि बाँकीमा नेकपा एमाले ओडा तहबाट उम्मेद्वार छनौट सुरु गरेको छ। खजुरा गाउँपालिका अन्तर्गत ओडा नम्बर 3 र 4 ओडा कमिटीको बैठकले ओडा अध्यक्ष र सदस्यका उम्मेद्वारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ। ओडा नम्बर 4 ओडा कमिटीका अध्यक्ष निर्मल खनालको अध्यक्षतामा बसेको बैठकले ओडा अध्यक्षमा युवा सङ्घ बाँकेका कोषाध्यक्ष तिलकवीर सुनवारको नाम सर्वसम्मत छनौट गरेको छ। यसै गरी महिला सदस्यमा एकमाया खनाल, दलित सदस्यमा बिरमा देवी सुनारको नाम सर्वसम्मत सिफारिस भएको छ। यसैगरी ओडा सदस्यहरूमा दलबहादुर बिसी, बलबहादुर कठायतको नाम सिफारिस भएको छ। ओडा नम्बर 3 को ओडा कमिटीको बैठकले ओडा अध्यक्ष खजुरा गाउँपालिकाका सह संयोजक सतीश निरौला, ओडा पूर्णबहादुर भण्डारी र नरबहादुर खत्रीको नाम सिफारिस गरेको छ। खजुरा गाउँपालिका अन्तर्गत ओडा नम्बर 2 सीतापुरको बैठकले अध्यक्षका लागि कृष्ण राणा, देवीलाल खनाल र एम बहादुर महताराको नाम सिफारिस गरेको छ। एमाले पाकेका सचिव रत्न खत्रीले ओडा तहबाट कतिपय ओडामा सर्वसम्मत नाम सिफारिस भएको र कतिपय ओडामा अङ्कक्षी सबैको नाम जिल्ला कमिटीमा सिफारिस भएको जानकारी दिनुभयो। चैत 20 गतेभित्र ओडा कमिटीको बैठकले ओडा अध्यक्ष र सदस्यको नाम सिफारिस गरिसक्न एमाले जिल्ला कमिटीले निर्देशन दिएको छ। ओडाबाट सिफारिस भएर आएको नाममा जिल्ला कमिटीले वैशाख 1 सातापछि अन्तिम निर्णय गर्ने भएको छ।
नेपाली कङ्ग्रेसले हिजोदेखि स्थानीय निर्वाचनलाई केन्द्रित गरी चुनावी सभा थालेको छ। प्रदेश नम्बर 7 चुनावी सभा थालेको कङ्ग्रेसले हिजो कैलालीको अत्तरियामा सभा गरेको हो। सभामा सभापति शेरबहादुर देउवाले वैशाख 31 हुने स्थानीय तहको निर्वाचनको मिति कुनै हालतमा नसर्ने बताउनु भएको छ। उहाँले मधेसी मोर्चामा चुनावमा आउने विश्वास व्यक्त गर्दै आवश्यक परे 2 चरणमा चुनाव गर्न सकिने बताउनुभयो। सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशाङ्क कोइराला लगायतका नेताहरूले सम्बोधन गर्नुभएको छ। कङ्ग्रेसले 7 प्रदेशका विभिन्न सहरमा चुनावी सभा गर्ने घोषणा गरेको छ। नेपाली कङ्ग्रेसलाई मतदान भन्ने नारा तय समेत गरिएको छ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले वैशाख 2 गतेभित्र एनसेलबाट 33 अर्ब पुँजीगत लाभघर असुल गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बैठकले वैशाख 2 गतेभित्र एनसेलबाट पुँजीगत लाभघर असुल गर्न दिएको पुरानै निर्णय कार्यान्वयन गर्न अर्थ मन्त्रालयलाई सचेत गराएको हो। प्रधानमन्त्रीसँग सोधपुछ गरेपछि पुँजीगत लाभघर प्रधानमन्त्री र मन्त्री परिषद कार्यालयबाट नभई सम्बन्धित मन्त्रालयबाटै असुली गर्ने पुरानै निर्णय कार्यान्वयन गराउ सरकारलाई निर्देशन दिएको समितिका सभापति डोरप्रसाद उपाध्यायले बताउनुभयो। समितिले यसअघि नै एनसेलबाट पुँजीगत लाभकर उठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ। आयकर ऐन 2058 अनुसार एनसेलले नै पुँजीगत लाभकर असुल गर्नुपर्ने समितिले दिएको निर्देशनमा उल्लेख रहेको छ। अर्थ मन्त्रालयले समितिले दिएको निर्देशन अनुसार एनसेलको पुँजीगत लाभकर उठाउन विज्ञ सम्मिलित कार्यदल नै बनाएर काम सुरु गरिसकेको बताइएको छ। समितिले एनसेलको हरेक पटकको कारोबारमा कर छलीको प्रयास गरेको भन्दै दोषीमाथि कडा कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पुनर्निर्देशन दिएको छ। 12 पटकसम्म एनसेलको कारोबार भएकाले कर छली गर्ने निकायको पहिचान गरी कारवाही गर्न अख्तियारलाई पनि सचेत गराउने निर्णय लिएको समितिका सभापति उपाध्यायले बताउनुभयो। समितिले यसअघि नै एनसेल कर छलीमा संलग्नहरूलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो। समितिको पुस 10 गते बसेको बैठकले अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई एनसेलको कर असुली सम्बन्धी ठोस धारणा तय गर्न निर्देशन दिएको थियो।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलले खरिद बिक्रीका क्रममा उठाउनु पर्ने करका बारेमा मन्त्री परिषदमा छलफल मात्रै भएको तर कुनै निर्णय नभएको बताउनु भएको छ। एनसेल खरिद बिक्रीमा कर छलिए भएको भन्ने सम्बन्धमा प्रधानमन्त्री दाहालले लेखा समितिको बैठकमा जवाब दिँदै यस्तो बताउनु भएको हो। बैठकमा प्रधानमन्त्री दाहालले विक्रेताबाट तिर्नुपर्ने कर क्रेताबाट तिर्नुपर्ने भन्ने पत्र आएकाले विषयको गम्भीरताबारे मन्त्री परिषदमा छलफल भएको बताउनु भयो। उहाँले राज्यले उठाउने करमा कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउँदै एनसेलबाट सबै कर उठाएर छाड्ने बताउनु भयो।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका वरिष्ठ नेता जननाथ खनालले अर्को संविधान संशोधन प्रस्ताव नल्याउन सरकारलाई चेतावनी दिनुभएको छ। राजधानीमा भएको कार्यक्रममा खनालले संविधान कार्यान्वयन गरेर जाने बेला सरकारले संविधान संशोधन गर्ने एकपछि अर्को असामयिक कदम चालेको भन्दै आपत्ति जनाउनु भएको हो। उहाँले संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै गर्न उपयुक्त हुने सुझाव दिनुभएको छ। नेता खनालले प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै संविधान संशोधनको औचित्य प्रष्ट हुने भन्दै सरकारलाई गम्भीर भएर सोच्न आग्रह गर्नुभएको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर र बाँकी खबरमा लागौँ। केही खबर संक्षेपमा। आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्षको 8 महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको जनाएको छ। 1,38,75,00,000 रुपियाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा 8 महिनामा 1,58,41,00,000 राजस्व असुली गरेको आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत जनक राज शर्माले बताउनुभयो।
सौरबुद्धि घोषणा पत्र जारी गर्दै राष्ट्रिय युवा सम्मेलन नेपालगञ्जमा सम्पन्न भएको छ। भ्रष्टाचार विरुद्ध नारा दिएको सम्मेलनमा 45 जिल्लाका युवा प्रतिनिधिहरू सहभागी रहेको आयोजकले जनाएको छ। घोषणापत्रमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको विकास गर्ने, भ्रष्टाचार विरुद्ध देशैभरि युवा अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, असल कार्यहरूको दस्तावेजीकरण र सार्वजनिक गर्ने, भ्रष्टाचारलाई सामाजिक बहिष्कार गर्ने, भ्रष्टाचारका विरुद्ध किन संस्कृतिको विकास गर्ने लगायतका प्रतिबद्धता जनाइएको छ।
जाजरकोटमा गत शुक्रबारदेखि अवरुद्ध भएको नेपाल टेलिकमको नमस्ते र ल्यान्डलाइन फोन तथा एडिएसएल इन्टरनेट सेवा सञ्चालन नहुँदा प्रयोगकर्ताहरू मर्कामा परेका छन्। टेलिकमको सेवा अवरुद्ध हुँदा जाजरकोट सहित रुकुम तथा सल्यानका आधा भूभागमा टेलिकमको उपभोक्ताहरूले शास्ति पाएको जनाइएको छ।
प्राकृतिक धार्मिक ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने सुदूरपश्चिमको वाल्मीकि चैतली मेला हिजोबाट सुरु भएको छ। चैतली मेला बझाङ जिल्लाको 26 पाथी भेरा गाउँपालिका नम्बर 3 बान्नीकोट बान्नी चौरमा लाग्ने गर्दछ। सुदूरपश्चिमको प्रसिद्ध चैतली मेलामा दर्शनार्थीहरूले बान्नीको काङ्कर लिङ्गो र बान्नी मस्टाको दर्शन गर्ने गर्दछन्। परापूर्वकालमा महिषासुर दानवले बान्नी मस्टा देवतासँग युद्ध गरेर पासोमा परेको र मस्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुरमा देवी प्रकट भएर महिषासुरको वध गरेको खुसियालीमा बान्नीकी चैतली मेला मनाउँदै आएको धार्मिक विश्वास रहेको छ।
भेरी खबरमा लागौँ। एउटा विदेशको खबरतिर, इजिप्टको तान्ता सहरमा रहेको 2 चर्चमा गराएको बम विस्फोटमा परि कम्तीमा 25 जनाको मृत्यु भएको छ। घटनामा अरू 60 जना भन्दा धेरै घाइते भएको इजिप्टको सरकारी सञ्चार माध्यमले जनाएको छ। घटनास्थल कायरादेखि 120 किलोमिटरको उत्तरमा रहेको जनाइएको छ। यसैबीच पाकिस्तानको पन्जाब प्रदेशमा 5 लडाकु र 1 सुरक्षाकर्मी समेत मारिएका छन्। पन्जाबको देउरी घाँजी खान जिल्लामा सुरक्षा फौजले गरेको विशेष सुरक्षा कारवाहीको क्रममा भएको दोहोरो झडपमा परि 5 जना आतंककारीको मृत्यु भएको त्यहाँको सरकारी सेनाले जनाएको छ।
भेरी खबरको अन्त्यमा अब लागू कि खेल खबरतिर। बाँकेको खजुरा यी गाउँमा जारी सैद सेतु बिक स्मृति कप क्रिकेट प्रतियोगितामा न्यू डाफे स्पोर्ट क्लब डी गाउँ र गणेशपुर क्लब नेपालगञ्ज विजय भएका छन्। पहिलो खेलमा अरुणोदय हाई स्कुल बीचको खेलमा न्यू डाफे स्पोर्ट क्लब डी गाउँ विजय भएको छ। यस्तै दोस्रो खेलमा युनाइटेड भिजन क्लब कोहलपुर र गणेशपुर क्लब नेपालगञ्ज बीचको खेलमा र गणेशपुर क्लब नेपालगञ्ज विजय भएको छ। न्यू दर्पण क्लब खजुरा यी गाउँले आयोजना गरेको प्रतियोगितामा 15 क्लबको सहभागिता छ। प्रतियोगितामा प्रथम विजेतालाई 50,500 नगद पुरस्कार राखिएको छ।
सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको पहिलो संस्करण सुरु भएको छ। कैलालीको धनगढीमा एक समारोहको बीच प्रतियोगिताको उद्घाटन गरेको छ। उद्घाटनको अवसरमा भएको च्यारिटी खेलमा नेपाल राष्ट्रिय खेलाडीहरूको टोली नेपाल एघारले आयोजक टोली धनगढी एघारलाई 31 रनले पराजित गरेको हो। यो खेलबाट उठेको पैसा धनगढीमा फाल्फा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा सहयोग गर्ने आयोजकले जनाएका छन्। प्रतियोगिताका प्रतिस्पर्धात्मक खेलहरू आजबाट हुनेछन्। आज हुने पहिलो खेलमा ज्ञानेन्द्र मल्लले गरेको नेतृत्व गरेको सिवाईसी अन्तरिया र वसन्त रेग्मीले नेतृत्व गरेको काठमाडौँ गोल्डेन्स भेट्दैछन्। यस्तै दोस्रो खेलमा शक्ति गौसमको नेतृत्वमा रहेको रूपन्देही च्यालेन्जर्स र विनोद भण्डारीले नेतृत्व गरेको कञ्चनपुर आइकोनिक्स आमुने सामान्य हुनेछन्। प्रतियोगितामा यी चार टोलीसँगै शरद भेषपाकरले नेतृत्व गरेको विराट किङ्स र पारस खडेलाले नेतृत्व गरेको टिम चौरा धनगढी पनि सहभागी हुनेछन्। 2020 ढाँचामा सञ्चालन हुने प्रतियोगिताको लिग चरणका खेलहरू वैशाख 4 गते सकिने छन् भने त्यसपछि प्लेअफका खेलहरू सुरु हुनेछन्। प्रतियोगिताको फाइनल खेल वैशाख 9 गते हुनेछ। नेपालका विभिन्न सहरलाई प्रतिनिधित्व गर्ने 6 टोली सहभागी प्रतियोगिताको विजेताले 15 लाख हात पार्नेछ। यस्तै इन्डियन प्रिमियर लिग आइपिएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र किङ्स इलेभेन पन्जाब फेर्ने भएका छन्। हिजो भएको पहिलो खेलमा सनराइजर हैदराबादले गुजरात लायन्सलाई 9 विकेटले हराएको हो। गुजरातले दिएको 136 रनको लक्ष्य हैदराबादले 27 बल बाँकी छँदा मात्र 1 विकेट गुमाएर भेटायो। उसका लागि डेभिड वार्नरले 45 बलमा 4 छक्का र 6 चौकाको मद्दतमा नट आउट 76 रन बनाउनु भयो। पहिले ब्याटिङ गरेको गुजरात लायन्सले 20 ओभरमा 8 विकेट गुमाएर 135 रन बनाएको हो। गुजरातलाई मध्यम स्कोरको रोक्न रसिद खानले 3 विकेट लिनुभयो। हैदराबादले लगातार 2 खेल जितेको छ भने गुजरात दुईवटै खेलमा हार बेहोरेको छ। यसै गरी गैराति नै भएको अर्को खेलमा मुम्बई इन्डियन्सले पहिलो जित दर्ता गराएको छ। मुम्बईमा भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई 4 विकेटले हराएको हो। 179 रनको लक्ष्य मुम्बईले खेल सकेन 1 बल बाँकी छँदा 6 विकेट गुमाएर पुरा गर्यो। मुम्बईको जितमा नीतिश खानले 50, पार्थिव पटेलले 30, हार्दिक पटेल नट आउट 29 तथा जोस बटर्सले 38 रन बनाउनु भयो। पहिले ब्याटिङ गरेको कोलकाताले 20 ओभरमा 7 विकेट गुमाएर 178 रन बनाएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको सहारेका एक महिला बङ्गुर पालन व्यवसायबाट राम्रो आमदानी गर्न सफल। सड़क दुर्घटनामा परि बर्दियामा एक युवकको ज्यान गयो।
नेपाली कङ्ग्रेसले प्रदेश नम्बर 7 चुनावी सभा थाल्यो। चुनावको मिति परिवर्तन नहुने सभापति देउबाको भनाई।
वैशाख 2 गतेभित्र एनसेलबाट 33 अर्ब पुँजीगत लाभ गर असुल गर्न सरकारलाई लेखा समितिको निर्देशन। सबै कर उठाएर छोड्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
इजिप्टमा भएको बम विस्फोटमा परि 25 जनाको ज्यान गयो।
र धनगढी प्रिमियर लिग डिपिएलमा नेपाली घरको विजय सुरुवात। आइपिएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र किङ्स इलेभेन पन्जाब भिड्ने।
हौस् त अहिलेलाई बिहान 6:30 भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट बिहान 8 भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।